आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। आशा गर्दछु आज पनि बडो मनको तयारीको साथ अनि प्रार्थनाको साथ बाइबल अध्ययन गर्नको लागि आइपुगिसक्नु भएको छ होला। म पनि तयारीको साथ आइपुगिसकेको छु र आज हामी बाइबल अध्ययन दोस्रो इतिहास 31 र 32 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। अघिल्लो दिनमा हामीले दोस्रो इतिहास 28 र 29 अध्यायबाट अध्ययन गरिरहेका थियौं। हिजकियाको शासनकाल अवधि मुनि आत्मिक जागृति। हिजकिया अति नै असल ईश्वर भक्त राजा थिए। उसले राष्ट्रमा आत्मिक जागृतिको अगुवाई गरे। उसले मन्दिर सेवाको पुनस्थापन गरे। उसले निस्तार चाडको पुनस्थापन गरे। उसले त्यति मात्र होइन थुप्रै सुधारका कार्यहरू गरे। आउनुहोस् दोस्रो इतिहास 31 अध्यायको 1 पद हेर्दै अगाडि बढौं। जब यो उत्सव भइसकियो तब उपस्थित भएका सबै इसरायलीहरू यहुदाका सहरहरू हुँदो गएर ती सबै खत्तम नहुन्जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा टुक्रा पारिदिए र असेरा देवीका प्रतिमाहरू ढालिदिए। सारा यहुदा र बेन्यामिन र एफ्राइम र मनुष्यका अग्ला अग्ला थानहरू र वेदीहरू भत्काइदिए। त्यति गरिसकेपछि इसरायलीहरू हरेक आफ्ना सहर र पैतृक भूमिमा फर्किए। मित्र, हिजकियाको आफ्नो पिता आहाजले यहुदा राष्ट्रमा प्रतिमा पूजा राष्ट्रिय धर्म बनाएका थिए। उसले जताततै अन्य जातिहरूको प्रतिमाहरू स्थापित गरेका थिए। अहिले हिजकियाले ती सबै वेदीहरूलाई नष्ट गरिदिए। मित्र, यो समय सुधारको महान अवधि थियो जुन हिजकियाले नेतृत्व गरिरहेका थिए। अनि 31 अध्याय 20 र 21 पदमा पनि हामी पढ्छौं, हिजकियाले यहुदाभरि नै यसरी काम गरे। परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा जे असल ठिक र विश्वासयोग्य थियो ती नै तिनले गरे। परमप्रभुका मन्दिरको सेवामा र आफ्ना परमेश्वरको अगुवाई खोज्न उहाँका व्यवस्था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र आफ्ना तनमनले काम गरे अनि तिनी सफल पनि भए। मित्र, हिजकिया परमेश्वरका महान व्यक्ति थिए, जन थिए। उसको परमेश्वरप्रति महान प्रेम र आदर थियो जुनको कारण तिनी हरेक क्षेत्रमा सफल भए। आज हिजकिया जस्तो महान आत्मिक व्यक्तिको हाम्रो मण्डलीमा कति धेरै आवश्यक छ। त्यसपछि 32 अध्यायतिर लागौं। यहाँ हामी देख्छौ 81 असुरको शासक सनहेरिब युद्ध गर्न आउँछन् र तिनी यरुसलेमको शहरमाथि आक्रमण गर्न तयारी थिए। सनहेरिबले त्यहाँका बासिन्दाहरूलाई ठूलो ठूलो कुरा गरेर धाक जमाएर भयभीत गर्न आरम्भ गरे। 32:1 पदमा भनिएको छ, हिजकियाले यी सब भक्तिका कामहरू गरेपछि असुरको राजा सनहेरिबले यहुदामाथि आक्रमण गरे। यिनले यहुदाका किल्ला भएका शहरहरूलाई आफ्नै अधीन गराउने हेतुले ती शहरहरूको बाहिर आफ्नो छाउनी बनाए। निश्चय नै हिजकियाले आफ्नो शहरहरूलाई मजबूत पार्न किल्ला बनाएका थिए, तर उसको विश्वास र भरोसा चाहिँ परमेश्वरमा थियो। उसले आफ्ना सम्पूर्ण मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न उत्साह दिए। अगाडि हामी 7 र 8 पद पढ्दछौ। यहाँ यस प्रकार लेखिएको छ, असुरका राजा र उनले ल्याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्याउन्, किनकि हामीसित उनीहरूभन्दा अझ बढी एक सामर्थ्य हुनुहुन्छ। उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्वर हामीलाई सहायता गर्न र हाम्रो निम्ति शुद्ध गर्न हामीसित हुनुहुन्छ। यहुदाका राजा हिजकियाले वचनले गर्दा मानिसहरूको हौसला बढ्यो। यसपछि सनहेरिबले आफ्ना केही अफिसरहरू यहुदावासीहरूलाई धम्काउन, तिनीहरूको साहसलाई खलबलाउन र परमेश्वरमा तिनीहरूको भरोसा हलाउनलाई पठाए। 14 र 15 पदमा भनिएको छ, मेरा पुर्खाहरूले सत्यनाश गरेका जातिहरूका देवताहरूमध्ये कसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तब कसरी तिमीहरूका ईश्वरले तिमीहरूलाई बचाउन सक्छन्? तिमीहरूलाई यसरी धोका दिन र भ्रममा पार्न हिजकियालाई मौका नदे। तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै देवताले आफ्ना मानिसहरूलाई मेरो अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन भने तिमीहरूका ईश्वरले तिमीहरूलाई मेरो हातबाट कसरी बचाउन सक्छ र? मित्र, त्यति मात्र होइन, सनहेरिबले तिनीहरूलाई तिनीहरूको नैतिक पतन गर्न पत्र पनि पठाए। 17 पदमा भनिएको छ, राजा आफैले यसो भनेर परमप्रभु इसरायलका परमेश्वरलाई तुच्छ ठानेर पत्रहरू लेखे जसरी अरू देशका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेन, त्यसरी नै हिजकियाका ईश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्ने छैन। मित्र, दोस्रो राजाको रेकर्डले हामीलाई यस घटनाको बारेमा अझ विवरण सहित जानकारी दिन्छ। जब हिजकियाले त्यो पत्र पाए, तिनी परमप्रभुको भवनमा गए र उहाँको अगाडि त्यो पत्र फिजाइदिए। उसको महान प्रार्थना दोस्रो राजा 19:14-19 पदमा रेकर्ड गरिएको छ। मित्र, हिजकिया विश्वासको मानिस मात्र थिएनन्, तर प्रार्थनाको मानिस पनि थिए। अनि 20 पदमा भनिएको छ, यस अवस्थामा राजा हिजकिया र आमोजका छोरा यसैया अगमवक्ताले स्वर्गीयतिर कराएर प्रार्थना गरे। राजा हिजकिया सहायताको निम्ति परमेश्वरमा आश्रित भए र उहाँले त्यस शहरलाई आश्चर्यपूर्वक अद्भुत रीतिमा बचाउनुभयो। 21-22 पदमा भनिएको छ, तब असुरको राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्वर्गीयदूत पठाउनुभयो। तब सन्हेरिब बेइज्जती भएर आफ्नो देशमा फर्के। जब उनी आफ्नो देवताको मन्दिरमा पसे, तब उनका छोरा मध्येका कोही कोहीले उनलाई तरवारले काटेर मारे। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ कि हिजकिया बिरामी परे। 24 पदमा भनिएको छ, त्यसपछि हिजकिया सिकिस्त बिरामी भए र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाब दिएर एउटा चिन्ह दिनुभयो। मित्र, दोस्रो राजा 20 अध्यायमा रेकर्डले हामीलाई बताउँछ कि हिजकियाले आफ्नो मुख भित्तामा फर्काएर परमेश्वरको सामने धुरु धुरु रुँदै प्रार्थना गरे। यसै प्रसंगमा म एकजना वृद्ध महान प्रचारकको अनुभवको बताउन चाहन्छु, जुन उसले स्वयं भनेका थिए। उसले भने, हिजकियाले आफ्नो हृदयमा कस्तो महसुस गरिरहेका थिए, उसले कस्तो लागिरहेको थियो, सो म बुझ्न सक्छु। उसले आफ्नो कथन निरन्तर यसरी जारी राख्छन्। जब डाक्टरले मलाई भन्यो कि मसँग क्यान्सर बिमार छ, म अचम्भित भए। मैले यसको विश्वास गर्न सकिन। जब मैले त्यस तथ्यको स्वीकार गरे, तब मलाई कति पनि भरोसा दिएको थिएन कि म बाँच्नेछु या छुइन। जब मलाई हस्पिटलमा लगियो, मेरो बिमारको परिणाम के हुनेछ मसँग कुनै आइडिया थिएन, कुनै विचार थिएन, कुनै त्यसको बारेमा जानकारी थिएन। नर्सले मलाई ओछ्यानमा विस्तारमा जान सहायता गर्नुपर्दथ्यो, किनकि म अति नै कमजोर थिएँ। म शारीरिक रूपमा कमजोर थिइन, बरु म डराएको थिएँ, म कायर हुँ। नर्सले सोध्यो, के तिमी शारीरिक रूपमा कमजोर छौ? मैले भने, अह होइन, म मृत्युसँग भयभीत भएको छु। तिनी ख्रिस्टियन नर्स थिइन् र मलाई देखेर मुसुक्क हाँसिन्। मैले उसलाई केही समयको निम्ति एक्लै छोड्न आग्रह गरे र म पनि हिजकिया राजाले जस्तै भित्तातिर आफ्नो अनुहार फर्काएर रोँदै प्रार्थना गरे। मैले उहाँलाई प्रार्थना गरे कि म यति चाँडै मर्न चाहन्न। मित्र, यो एक वृद्ध महान परमेश्वरको जनको अनुभवको कुरा थियो। जब हामी बिमारी हुन्छौं, म विश्वास गर्दछु कि हामी परमेश्वर कहाँ प्रार्थनामा जानुपर्छ र अरूलाई पनि प्रार्थना गर्न निवेदन गर्नुपर्छ। म विश्वासको चंगाईमा विश्वास गर्छु। म जान्दछु परमेश्वरले चंगाई गर्न सक्नुहुन्छ। फेरि म उही वृद्ध परमेश्वरको जनको उदाहरण दिन चाहन्छु, जुन अहिले भर्खरै मैले उल्लेख गरेको थिएँ। एकजना विश्वासी स्त्रीले मलाई त्यस बिरामी अवस्थामा पत्र लेखिन्, जुनमा तिनले भनिन्, तपाईँ चंगै हुनुहोस् भनेर म प्रार्थना गर्न गइरहेको छुइन, किनभने म जान्दछु कि तपाईँ यस पृथ्वीबाट विदा लिएर प्रभुको साथमा हुन जान तयारीमा हुनुहुन्छ। बरु म प्रार्थना गरिरहेको छु कि उहाँले चाँडो भन्दा चाँडो यस नाजुक कष्टदायक स्थितिबाट मुक्त गरेर तपाईँलाई आफ्नो साथ उहाँले बोलाओस्। मैले तुरन्तै तिनको पत्रको उत्तर दिए, म्याडम, यसको निम्ति तपाईँ चिन्ता नलिनुहोस्, परमेश्वरलाई नै त्यो कुराको व्यवहार गर्न छिनोफानो गर्न दिनुहोस्। म मर्न चाहन्न, म जिउन चाहन्छु, म जति सक्दो लामो उमेरसम्म जिउन चाहन्छु। अहिले हिजकिया उही स्थितिमा थिए, केवल परमेश्वरले मात्र उसलाई सहायता गर्न सक्नुहुन्थ्यो। जब उसले आफ्नो मुख भित्तातिर फर्काएर रुँदै प्रार्थना गरे, उसले परमप्रभुलाई ती तमाम कुराहरूको पुनस्मरण गराइदिए। तिनी उहाँको अगाडि सत्यतामा र पवित्र हृदयमा हिँडेथे र तिनले त्यही काम गरेथे जुन उहाँको दृष्टिमा असल थियो। हजुर, हिजकियाको पिलोमा नेभाराको लेप लगाए, सायद उसको त्यो पिलो क्यान्सर थियो। चाहे त्यो जुनै रोग किन नहोस्, परमेश्वरले उसलाई चंगाई गर्नुभयो र 15 वर्ष थप आयु उसलाई दिनुभयो। मित्र, हिजकियाको पिता आहाजको शासनकालमा राज्य अति नै गरीब बनेको थियो, तर अहिले हिजकियाको शासन अवधिमा यो सम्पन्न बनेको छ। अनि 27-29 पदमा भनिएको छ, हिजकियाले धेरै धन सम्पत्ति र मान मर्यादा पाएका थिए। तिनले आफ्ना सुन र चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, ढालहरू र अरू दामी दामी चीजहरूका निम्ति भण्डारहरू बनाए। अन्न, नयाँ दागमध्य र तेलका लागि ढुकुटीहरू अनि विभिन्न किसिमका जन्तुको लागि तबेला र भेडा बाख्राको लागि गोठहरू पनि तिनले बनाए। तिनले गाई बस्तुका धेरै बथान र भेडा बाख्राका धेरै बकालहरू पनि जम्मा गरे, किनभने परमेश्वरले साँच्ची नै तिनलाई धेरै सम्पत्ति दिनुभएको थियो। अनि रेकर्डमा हामी यो पनि देख्छौ कि हिजकियाको बिमारको बारेमा सुनेर बाइबलको राजाले आफ्नो केही दूतहरूलाई सौगातहरू दिइकन हिजकियालाई हेर्न पठाए। जब बाबेलबाट ती दूतहरू आए, उसले अति नै ठूलो मूर्ख काम गरे। त्यो के हो भन्दा उसले आफ्ना राज्यको सम्पूर्ण भण्डार धन सम्पत्तिहरू देखाइदिए। यो हामी दोस्रो राजा 20 अध्याय 12 19 पदमा देख्छौ। अहिले यस घटनामाथि परमेश्वरको टिप्पणी यहाँ छ, 31 पदमा भनिएको छ, तर जब बेबिलोनका शासकहरूले पठाएका राजदूतहरू देशमा देखिएका आश्चर्यका चिन्हको विषयमा सोध्न आए, तब परमेश्वरले तिनलाई जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन तिनलाई छोड्नुभयो। मित्र, यो कुरा भन्न निश्चय नै भएन कुरा देखाइ पर्दछ, तर हिजकिया त्यसै बेला मरेको भए उक्तम हुने थियो जब उसको मर्ने बेला आएथ्यो। उसको 15 वर्ष आयु थपिएपछि त्यस 15 वर्ष अवधिभित्र तीन महान मूर्ख कामहरू घटेथे। पहिलो, उसले आफ्नो सारा भण्डार बाबेलका दूतहरूलाई देखाए, जुनले भविष्यमा अति नै ठूलो संकष्टको आपत्तको सृजना गर्नेछ। दोस्रो, उसले मनुष्य जस्तो छोरा जन्माए जो सबै राजाहरूमध्ये सबभन्दा दुष्ट राजा थियो। तेस्रो, उसको जीवनको अन्ततिर उसले अति नै ठूलो मूर्खता प्रकट गरे, उसको हृदय घमण्डले फुलियो। दोस्रो इतिहास 32 अध्यायको 25 पदले भन्छ, तर हिजकिया अभिमानी भएका थिए अनि परमप्रभुले तिनलाई दया देखाउनु भएकोमा तिनी कृतज्ञ भएनन्। यसै कारणले तिनीमाथि अनि यहुदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्यो। देख्नुभयो, त्यसकारण परमेश्वरको निर्धारित समयमा हिजकिया मरेको भए उक्तम हुने थियो, किनकि उसको यो 15 वर्षको थप आयुमा अति नै मूर्ख कुराहरू भएथ्यो। फेरि यस प्रसंगमा उही वृद्ध परमेश्वरको जन भन्नुहुन्छ जो भयानक बिमारबाट चंगै भएथे, भन्छन्, त्यसकारण म अति नै होशियार हुन चाहन्छु, परमप्रभुले मेरो जीवन बचाउनु भएको छ र म त्यस्तो काम गर्ने छुइन जुनले उहाँलाई अनादर अपमान गर्दछ, चोट पुर्याउँदछ। मित्र, यो महान अद्भुत अध्याय हो। हामीसँग अद्भुत स्वर्गीय पिता हुनुहुन्छ। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ हिजकियाको मृत्यु। 32 र 33 पदमा भनिएको छ, हिजकियाको राजकालको अरू घटना र तिनका भक्तिका कामहरू यहुदा र इसरायलका राजाहरूको इतिहासको पुस्तकमा भएको आमोसको छोरा यसैया अगमवक्ताको दर्शनमा लेखेका छन्। हिजकिया आफ्ना पितृहरूसित सुते र दाउदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनी गाडिए। तिनको मृत्युमा सारा यहुदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धाञ्जलि चढाए अनि तिनी पछि तिनका छोरा मनुष्य राजा भए। मित्र, अहिले म केही समयसम्म जागृतिको विषयमा बात गर्न चाहन्छु। म सोच्दछु कि आत्मिक जागृतिको विषयमा परमेश्वर सर्वोच्च परम सर्वभाव सत्ता हुनुहुन्छ भन्ने कुराको टिप्पण गर्न हाम्रो निम्ति महत्वपूर्ण कुरा छ। हाम्रा प्रभु यहन्ना 3:8 पदमा भन्नुहुन्छ, बतास जता इच्छा गर्छ भन्छ, तिमी त्यसको आवाज सुन्छौ तर कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ। मित्र, केवल परमेश्वरले मात्र जागृति पठाउन सक्नुहुन्छ। परमेश्वर यसमा पवित्र आत्माको कामद्वारा सर्वोच्च परम सर्वभाव सत्ता हुनुहुन्छ। मित्र, परमेश्वर हाम्रो नोकर सेवक हुनुहुन्न जसलाई हामी आज्ञा गरेर हाम्रो काम इच्छाको पूरा गर्न लगाउँछौ। म धेरै मानिसहरूले आफ्नो प्रार्थनामा केही कुरा गर्नुहोस् भनी आज्ञा गरेको सुन्छु। मित्र, हामी परमेश्वरलाई आज्ञा दिन सक्दैनौ। सिनाई पर्वतमा एलियाको अनुभवको याद गरौं। बालका अगमवक्ताहरू पागल जस्तै आफ्नो देवताहरूलाई पूरा दिनभरि चिच्याउँदै पुकार गरे, तर तिनीहरू बलिदानमाथि स्वर्गीयबाट आगो झार्न अयोग्य भए। त्यसपछि एलियाले सुव्यवस्थित रूपमा काठ दौरा मिलाए, त्यसपछि त्यसमाथि बलिदान राखे, साथै त्यसमाथि पानी खन्याए। त्यसपछि उसले परमेश्वरलाई प्रार्थना गरे। उसले भावमा परमेश्वरलाई भने, प्रभु, हामी त केही पनि होइनौ, केही पनि गर्न सक्दैनौ। हामीले त खालि केही दौराका थुप्रो मात्र मिलाएर यहाँ राखेका छौं र यहाँ हामीले त बलिदान मात्र राखेका छौं, तर तपाईँ स्वयंले आगो झार्नुहोस्। एलियाले जान्दथे कि आगो परमेश्वरबाट मात्र आउनेछ। परमेश्वरले त्यस समयमा उसको प्रार्थनाको उत्तर दिनुभयो। मित्र, यी दिनहरूमा धेरै जग्गामा आत्मिक आन्दोलनले स्थान लिइरहेको छ। पहिले त मैले सोचे कि यो जवानहरूमा मात्र सीमित थियो, तर मैले यो पनि पत्ता लगाए कि यसमा युवा विवाहित दम्पतिहरू पनि समावेश छ। युवा विवाहित दम्पतिहरू आफ्ना बाल बच्चाहरू आफ्नै इच्छामा आधुनिक चालमा चलिरहेको देखिरहेका छन् र तिनीहरू विचार गर्दछन् कि तिनीहरूसँग केही समस्याहरूको उत्तर छ। मैले सोचे कि म सधैँ समस्याहरूको समाधान गर्न सक्छु, तर मलाई परमेश्वरको आवश्यक छ। आज धेरै मानिसहरू परमेश्वर र परमेश्वरको वचनतिर फर्किरहेका छन् अनि म यस कुरामा खुशी छु। म यो हरेक जग्गाहरूमा स्थानहरूमा देख्छु जहाँ जहाँ म सेविकाको निम्ति गए। जवानहरू र वृद्धहरू पनि मिटिङमा, सभामा, कन्फरेन्स सभामा आइरहेका छन्। आज धेरैजना परमेश्वरको वचनमा थुप्रै रूचि लिएको म देख्दछु। केही पास्टरहरू र केही धार्मिक अगुवाहरू छन् जो यसको फाइदा उठाउन कोशिस गरिरहेका छन्, विशेष गरेर पश्चिमी मुलुकमा। त्यसकारण तिनीहरूले यी जवानहरूलाई बाइबल अध्ययनको सट्टामा हार्ड रक म्युजिक दिन्छन्। यसलाई नेपालीमा सिधा अनुवाद गर्दा यसको अर्थ हुन्छ कडा ढुङ्गा जस्तो संगीत। तिनीहरूले परमेश्वरको वचन बाहेक सबै कुरा दिन्छन्। तपाईँले हाम्रा प्रभुद्वारा भनिएको कुराको याद गर्नुभएको होला। लुका 11:11 तिमीहरू मध्ये कुन चाहिँ बाबु होला जसको छोराले रोटी मागे ढुङ्गा देला, अनि निश्चय नै उसलाई हार्ड रक कडा ढुङ्गा नदिनुहोला, उसलाई परमेश्वरको वचन दिनुहोस्। मैले पत्ता लगाए कि धेरैजना मेरो यो बाइबल अध्ययन कार्यक्रम सुनिरहेका छन् र मैले तिनीहरूलाई भने, म त पुरानो किसिमको व्यक्ति हुँ, म बाइबल त्यही किसिमले पढ्छु जुन यो वास्तवमा छ। किन तिमी मेरो यो कार्यक्रम सुन्छौ? एकजनाले भन्यो, हामी तपाईँको बाइबल कार्यक्रम सुन्छौ किनभने तपाईँ बाइबलको बिल्कुल ठिक त्यसरी नै यसको बताउनुहुन्छ। यो मात्र एक तरिका हो परमेश्वरको वचनको बोल्ने मेरो तरिका। म सालौंदेखि त्यही तरिकामा वचन दिइरहेको छु तर कसैले सुनेनन्। अहिले तिनीहरू सुन्न आरम्भ गरिरहेका छन् कि हामी आत्मिक पुनरुत्थानको तयारीमा छौं। म प्रार्थना गरिरहेको छु कि प्रभुले त्यो पठाओस्। अनि यो तपाईंलाई खुलाम रूपले भन्न चाहन्छु कि यदि यो आत्मिक जागृति आउँछ भने त्यो परमेश्वरले नै यसको पठाउनुहुनेछ। मैले आफ्नो जीवनकालमा कहिले पनि खास आत्मिक जागृतिको देखेको छुइनँ। म निश्चय नै त्यसको देख्न चाहन्छु। के तपाईँ चाहनुहुन्न? मित्र, केही चुनौतीहरू तपाईँहरूको अगाडि राख्न चाहन्छु। किन तपाईँ आफ्नै व्यक्ति जीवनको गहिरेर जाँच गर्नुहुन्न? यदि तपाईँ चाहनुहुन्छ कि परमेश्वर तपाईँको जीवनमा काम गरोस्, तब यी प्रश्नहरू आफैलाई सोध्नुहोस्। के म इमान्दार छु? के म सत्य साँचो छु? के म विश्वासयोग्य छु? म भरोसा गरिन योग्यको छु? के म पवित्र शुद्ध छु? के म गन्दा अश्लील भाषाको र गन्दा फोहोरी अश्लील तस्विरहरूको दिनमा वास्तवमा शुद्ध पवित्र छु? के म समर्पित छु? के म वास्तवमा समर्पित परमेश्वरको सन्तान हुँ? डेल मुडीले एकजना मानिसले यो भनेको सुने, परमेश्वरप्रति पूर्ण समर्पित त्यस व्यक्तिसँग परमेश्वर के गर्न सक्नुहुन्छ त्यो कुरा विश्वले अझै देख्न बाँकी नै छ। डेल मुडीको उत्तर थियो, परमेश्वरको अनुग्रहद्वारा म त्यो व्यक्ति बन्नेछु। म सोच्दछु कि मुडी नै त्यो व्यक्ति थिए। तैपनि आफ्नो मृत्युशयमा मुडीले भने, परमेश्वरप्रति पूर्ण समर्पित त्यस व्यक्तिसँग परमेश्वर के गर्नुहुन्छ सो कुरा विश्वले अझै देख्न बाँकी नै छ। ओ मित्र, हामी त्यस स्थानमा लियौं जहाँ परमेश्वर हामीद्वारा तृषित प्यासी विश्वलाई जीवनको पानी दिन सक्नुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
I'm not afraid to die. प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।